أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. موت کے سلسلے کا درس نمبر 21. بغیر کسی تمہید میں جائے براہ راست گفتگو شروع کر دیتے ہیں کیونکہ آج نسبتاً وقت کم رہا ہمارے پاس. برزخی زندگی کی کچھ مصروفیات کے اوپر گفتگو ہو رہی تھی اور ہم مختلف علماء، مومنین، اصحاب ائمہ، انبیاء، ان کی کچھ مصروفیات کا مختصراً تذکرہ کر رہے تھے. بحار الانوار کی 6 جلد میں شہزادی کونین سلام اللہ علیہ پیغمبر اسلام ارشاد فرماتے ہیں کہ ہمارے شیعوں کے چھوٹے بچوں کی تعلیم و تربیت فاطمہ کریں گی. یعنی برزخی زندگی میں جیسا کہ آپ نے جسمانی تربیت کے متعلق پچھلی دفعہ حضرت ابراہیم کا تذکرہ سنا تھا، تعلیم و تربیت کے لحاظ سے یہ ذمہ داری شہزادی کونین کے پاس ہے. اور خود امام مظلوم امام حسین علیہ الصلاۃ والسلام چھٹے امام کے پاس ایک شخص آتا ہے اور کہتا ہے کہ مولا، آپ کے دادا حسین اس وقت کہاں ہیں؟ برزخی زندگی کے متعلق پوچھا. امام نے کہا، اے شخص، تو بہت چھوٹا ہے اور تیرا سوال بہت وزنی ہے. اور فرمایا کہ امام حسین کا جسم اثر قبر میں ہے اور ان کی روح عرش کے دائیں جانب اپنے نانا، والد اور والدہ کے ساتھ ہے. روح حسین عرش سے اپنے زائرین کو دیکھتی ہے. امام فرماتی ہیں، روح حسین عرش سے اپنے زائرین کو دیکھتی ہے اور اپنی مجالس عزا میں بیٹھنے والے لوگوں کو دیکھتی ہے اور اپنے نانا، اپنے والد، اپنی والدہ اور اپنے بھائی سے درخواست کرتی ہے کہ ان کے عزاداروں کے لیے استغفار کریں تاکہ خدا ان کے گناہوں کو معاف کر دے. امام جملہ ارشاد فرماتے ہیں، یہ جملہ ہے امام حسین علیہ السلام کا، کہ اگر مجھ پر رونے والوں کو علم ہو جائے کہ مجھ پر رونے کا کتنا اجر و ثواب ہے تو ان کے غم سے ان کی خوشی بڑھ جائے. آپ نے حدیث سنی، یعنی اتنا اجر و ثواب ہے کہ ان کے غم سے ان کی خوشی بڑھ جائے اگر ان کو اس کے اجر و ثواب کا پتہ چل جائے. علماء نے کہا کہ دیکھیے، چاہے خوف خدا میں گریا ہو یا امام حسین علیہ الصلاۃ والسلام پر گریا ہو، بظاہر یہ خوف اور غم کی ایک شکل ہے لیکن اس کی ملکوتی شکل بھی ہے اور وہ ہے آمن. جب بھی آپ دیکھتی ہیں، جب آپ دعائیں پڑھتی ہیں، جب آپ مجالس عزا کے اندر رو لیتی ہیں تو اس کے بعد آپ کتنا اپنے آپ کو ہلکا پھلکا محسوس کرتی ہیں. بظاہر انسان خدا کے سامنے درخواست کر کے عاجزی اور ذلت کا پہلو سامنے رکھتا ہے، علماء فرماتے ہیں، لیکن عزت و کرامت کا تاج پروردگار کی طرف سے ان کے سر پہ رکھ دیا جاتا ہے. بظاہر یہ گریا ایک رنج اور اندوہ کی شکل ہوتی ہے لیکن اس کی ملکوتی شکل ایک امن کی سی. امام کے متعلق دیکھیے کہ ان کی برزخی زندگی میں مصروفیات یہ ہیں کہ مسلسل اپنے زائرین کے لیے اور اپنی مجالس عزا میں بیٹھنے والوں کے لیے استغفار کرتے ہیں، ان کے گناہوں کو معاف کرواتے ہیں. خود آپ یقیناً آپ تک ان پہنچ گیا ہوگا آیت اللہ مرشی نجفی کا وصیت نامہ، اس کو اگر آپ نے پڑھا ہو تو اس کے اندر آپ نے دیکھا ہوگا کہ باقاعدہ آیت اللہ مرشی نجفی نے جب امام حسین سے ملاقات کی تھی، اور پورا میں تفصیل میں نہیں جا رہا کیونکہ وہ تو آپ وصیت نامے کے اندر آپ پڑھ چکی ہوں گی، کہ جب انہوں نے دیکھا کہ میرے والد کی روح کربلا میں امام کی زہری کے پاس 13 رحلے رکھی ہوئی ہیں اور خود آیت اللہ مرشی نجفی کے والد کی روح ایک رحل پر بیٹھی ہوئی تلاوت قرآن کر رہی، باقاعدہ ان کے والد نے آیت اللہ مرشی کو بتایا اپنے بیٹے کو کہ یہ 12 رحلوں کے اوپر کون کون سے علماء ہیں کہ جو تلاوت قرآن کرتے ہیں امام کی قبر کے پاس، ان کی اروا. اس کے بعد انہوں نے کہا کہ اس وقت امام کہاں ہیں، اپنے والد سے پوچھا. تو آقا مرشی کے والد کی روح نے کہا کہ تم زہری کے اوپر کی طرف دیکھو. جب زہری کے اوپر کی طرف انہوں نے نگاہ کی تو دیکھا کہ امام کا اتنا زیادہ نور وہاں پر جلوہ گر تھا کہ تاب نظارہ نہ لا سکے آیت اللہ مرشی. امام کی طرف سے حکم آیا کہ اے مرشی اوپر آ جاؤ. کہا کہ میں عزت و احترام اور اس میں میں اوپر جا ہی نہ سکا، یہاں تک کہ امام نے پھر وہیں سے ہی کلام کرنا شروع کیا. اور پھر وہ پورا واقعہ ہے اس کے بعد کہ کیا چاہتے ہو، ماذا ترید. تو انہوں نے فارسی کا ایک شعر پڑھا تھا آیت اللہ مرشی نے کہ آ جا کے آیا آست چہ حاجت بابایا آست. آپ کو تو سب چیزوں سے واقف ہی ہیں، میں آپ کو کیا بتاؤں کہ مجھے کیا چیز چاہیے. اور اس کے بعد 13-14 جتنی بھی ان کی حاجات تھیں وہ ساری امام کے سامنے پیش کی. ایک حاجت کے سوا ساری حاجات امام نے ان کی قبول کر لیں. اور وہ حاجت بھی یہ تھی جو قبول نہ کی کہ مجھے حج بیت اللہ کی سعادت نصیب ہو، لیکن اس شرط کے ساتھ کہ میرا وہیں انتقال ہو جائے. امام نے یہ حاجت ان کی قبول نہیں کی، باقی ساری حاجات قبول کر لیں. اور یہی وجہ ہے کہ آیت اللہ مرشی نجفی ساری زندگی حج نہ کر سکے، کیونکہ انہوں نے اس شرط کے ساتھ اس کو مشروط کر دیا تھا. تو پھر ان کے والد کا اس سے پہلے ایک جملہ تھا، ان کے والد کی روح کا آیت اللہ مرشی کے، جس سے امام کی مصروفیات کا بھی علم ہوتا ہے کہ دنیا سے کیسے اپنے ماننے والوں کے ساتھ مربوط ہیں. کہا کہ تمہیں جو پوچھنا ہے ذرا جلد پوچھ لینا، کیونکہ امام کو اپنے ایک مریض زائر کی عیادت کے لیے جانا ہے. تو اس سے آپ اندازہ کیجئے کہ امام کی کیا مصروفیات ہیں. اسی طریقے سے معصومہ قوم، یعنی جتنے بھی یہ سب افراد جو اس دنیا سے بظاہر ہمیں پردہ کیے ہوئے محسوس ہوتے ہیں، یہ فلی طور پر اپنے ماننے والوں کے ساتھ ایسے انوالو ہیں برزخ زندگی کے اندر بھی، اور بالکل مربوط ہیں ہمارے ان کے ساتھ، ایک ایسے ایک روحانی رشتہ قائم ہے کہ وہ ہماری مدد بھی کرتے ہیں، ہمارے دلوں کی کیفیات سے بھی باخبر ہوتے ہیں. اور معصوم قوم کے متعلق تو جب آپ کا گروپ ایران جا رہا تھا اس وقت بھی جو لیکچرز ہوئے تھے اس میں بھی یہ بات آئی تھی کہ قوم جو ہے معصومہ کے ایک ایسا حرم ہے اور اتنی اتھارٹی ہے ان کو خاص طور پر اس علاقے کے اندر کہ اس میں خود امام رضا بھی اللہ الصلاۃ والسلام کہ خود امام بھی وہاں پر مداخلت نہیں کرتے. آیت اللہ مرشی نجفی کی کئی ملاقاتیں معصومہ قوم کے ساتھ جو انہوں نے تفصیل کے ساتھ اپنے اس میں بیان کی ہیں، اور یقیناً آپ پڑھ چکے ہوں گی، میں اتنی زیادہ تفصیل میں نہیں جا رہا، لیکن جنہوں نے نہیں پڑھا اور وہ ہماری گفتگو سے کیونکہ وابستہ بھی ہو رہی ہیں براہ راست وہ سب باتیں، کہ یہاں تک کہ کئی ملاقاتیں بلکہ معصومہ قوم کی دست بوسی کا شرف بھی مرشی نجفی کو مل چکا ہے، کیونکہ ان کے رشتے میں پھوپھی ہوتی ہیں. اور باقاعدہ علم الانساب کے سب سے بڑے صدی کے جو ماہر گزرے ہیں وہ آیت اللہ مرشی نجفی تھے. ایک دفعہ واقعہ بھی ہے کہ اپنی بیٹی کے رشتے کے سلسلے میں، شادی کے سلسلے میں بڑے پریشان تھے، شادی کے اخراجات کے بالکل پیسے نہیں تھے. معصومہ کی زری کے اوپر ایک دفعہ آئے اور کہنے لگے معصومہ آپ دیکھ نہیں رہی ہیں میری حالت کیا ہے، اور آپ پھر بھی میری مدد نہیں فرما رہی. گھر پہ آ کر سوئے، خواب کے اندر دیکھتے ہیں کہ دروازے کے اوپر دستک ہوئی اور کوئی شخص آیا اور آ کر کہتا ہے کہ معصومہ نے آپ کو حرم میں یاد کیا. کہہ رہے ہیں میں حرم میں گیا، کچھ کنیزیں وہاں پر جاروب کشی کر رہی تھیں، کہا کہ انتظار کرو معصومہ آنے والی ہیں. معصومہ قوم آئیں، آیت اللہ مرشی فرماتے ہیں کہ میں نے دیکھا کہ انتہائی کمزور اور نحیف ہیں، اور چال ان کی تقریباً ایسی ہے چلنے کا انداز جیسے کہ حضرت فاطمۃ الزہرا سلام اللہ علیہ کا تھا. اور آ کر معصومہ نے ایک جملہ کہا ہے، اے شہاب، آیت اللہ شہاب الدین مرشی نام تھا، اے شہاب ہم کب تم سے غافل ہیں، جب سے تم قوم آئے ہو تم ہماری نگہداشت میں ہو. کہہ رہے میں بیدار ہوا، بھاگا بھاگا معصومہ قوم کے حرم میں گیا اور ان سے آ کر معافی مانگی. ابھی میں گریہ ازاری کر ہی رہا تھا کہ ایک شخص میرے پاس آیا اور میرے قدموں کے پاس دست بوسی کرنے کے بعد قدموں کے پاس ایک ظرف کو رکھ کے، ایک برتن کو رکھ کے چلا گیا جس کے اندر رقوم بھری ہوئی تھی. میں وہ اٹھا کے گھر لایا، اپنی بیوی کو میں نے دیا اور کہا کہ اس میں جتنی شادی کے لیے ضرورت ہو چیزوں کی وہ لے لیا کرو. انہوں نے کہا کہ جب ساری چیزیں پوری ہو گئیں، ہم نے جب ظرف کو کھول کر دیکھا تو وہ بالکل خالی ہو چکا تھا. تو معصومہ اس طرح سے اپنے ماننے والوں کی کرتی ہیں نگرانی، کمک، مدد ہر طرح سے، اور ان کی برزخ زندگی میں ابھی ابھی یہ مصروفیات. باقاعدہ آیت اللہ مرشی نجفی کے متعلق یہ بات ملتی ہے کہ آیت اللہ مرشی جب بھی حرم میں داخل ہوتے تھے نا تو کچھ جملے کہتے ہوئے آتے تھے، کار کنید، نظافت کنید، بیکار نہ باشید، اس طرح سے جملے کہتے ہوئے، کام کرو، خدام سے کہتے تھے صفائی کرو اور بیکار مت بیٹھو. کہہ رہے ہیں ایک دفعہ میں رات کو سویا تو معصومہ قم خواب میں آئیں اور کہا کہ اے شہاب، تم میرے خدام کو اس طرح سے نہ کہا کرو اتنی سختی کے ساتھ، اور تم میری دو انگلیوں کے درمیان میں دیکھو. آیت اللہ مرشی کہتے ہیں میں ان کی دونوں انگلیوں کے درمیان میں دیکھا تو پورے روزے کے تمام خدام مجھے کام کرتے ہوئے نظر آئے. اس کے بعد سے آیت اللہ مرشی نجفی نے کہنا چھوڑ دیا ان کو کام کرنے کے متعلق. تو اپنے خدام کے سلسلے میں بھی اس طرح کا خیال بھی آیت اللہ مرشی کے جو دماغ میں آیا اس کو بھی معصومہ نے ان کے دماغ سے نکلوایا. اتنا اپنے ماننے والوں کا وہ شخصیات خیال رکھتی ہیں. باقاعدہ ایک کتاب بھی چھپی، اس وقت بھی میرے سامنے ٹیبل کے اوپر ہے، عنایات معصومیہ کے نام سے. باقاعدہ معصومہ قوم کے حرم کے جو خدام ہیں انہوں نے جو کرامات خود دیکھی ہیں، یہ ان کے خادم کی لکھی ہوئی کتاب ہے جو دیگر خدام سے ساری کرامات جمع کر کے کتاب کے اندر شائع کی گئی ہیں، اسی کے اندر ہے کہ باقاعدہ ایک خادم جس کا نام علی رضا تھا وہ کہتے ہیں کہ میں 2000 تومان کا مقروض تھا. وہ بھی آئے زری پر اور آ کر کافی گریہ ازاری کی، کہا کہ آپ فلاں شخص مجھ سے اتنا تقاضا کر رہا ہے اور میرے پاس ہے نہیں. کہہ رہے فوراً ہی بات آیت اللہ سید محمد رضا گلپائگانی حرم میں تشریف لائے اور اس شخص کو، ان خادم کو اپنے پاس بلایا اور کہا کہ تمہارا نام کیا ہے. انہوں نے اپنا نام بتایا اور کہا کہ میں تمہارے چہرے کا بوسہ لینا چاہتا ہوں. زری کے بالکل پاس لے گئے اور اپنی ابا کو اس طریقے سے پھیلا لیا کہ وہ اور آیت اللہ گلپائگانی دونوں ایک ہی ابا کے اندر آ گئے اور خاموشی سے میرے کان میں پوچھا کہ تمہاری جیب کہاں ہے. میں نے اپنی جیب کی طرف اشارہ کیا، ہاتھ جیب کے اندر گیا، باہر آیا اور اس کے بعد آیت اللہ رضا گلپائگانی فوراً حرم سے باہر تشریف لے گئے. اس خادم کہتا ہے کہ میں نے جیب میں ہاتھ ڈال کر باہر نکالا اور دیکھا کہ 2000 تومان موجود تھے. درود بھیج دیجئے محمد و آل محمد. تو بہرحال یعنی اس حد تک فوراً مرجع وقت کو حکم ہو جاتا ہے جاؤ اور جا کر اس کی مدد کرو، اور یہ فقط ان کے حرم کی اطراف میں اور وہیں کے لیے مخصوص نہیں ہے. یہاں پر رہتے ہوئے بھی اگر آپ متوسل ہوں گے معصومہ سے، یہاں پر رہتے ہوئے بھی آئمہ سے متوسل ہوں گے، تو یہاں پر آپ کی، یہاں سے آپ کی دعا وہاں پر پہنچے گی اور وہاں سے کمک اور مدد ہوگی. تو برزخی زندگی کے اندر یہ تمام مصروفیات ابھی بھی یہ تمام شخصیات انجام دے رہی ہیں. تو اب ہم اس کو یہیں پر روکتے ہیں کیونکہ اس کے بعد بھی ورنہ ایک بہت ہی طویل سلسلہ ایک شروع ہو جائے گا اگر ہم سارے واقعات اور ان کی ان باتوں کا ذکر کریں. اب آ جائیے ہم جو آج کا درس، یہ تو پچھلے درس میں جو کمی رہ گئی تھی اس کو پورا کیا، اب آج کے سلسلے کی بات. دیکھیں قیامت سے پہلے برزخی زندگی کی تو مصروفیات یہ چلتی رہیں گی جو بھی ہوں گی، جو اس سے پہلے بھی بیان ہوئی. قیامت سے پہلے کچھ عظیم واقعات اور بھی ہوں گے، تو ہم براہ راست یہ کہ قیامت کے واقعات کے اوپر جاتے برزخی زندگی کے بعد، ایک واقعہ ایک اور پیش آئے گا جس میں ہم مرنے کے بعد بھی شریک ہو جائیں گے. آج ہمیں اس کا تذکرہ کرنا ہے. جہاں در انتظار عدالت، عدالت در انتظار مہدی. دنیا کو ہے جس مہدی برحق کی ضرورت، ہے جس کی نگاہ زلزلہ عالم افکار. علامہ اقبال بھی کہہ کے گئے، اور کبھی جس کو لوگ کسی اور طور پر سمجھتے ہیں وہ خود امام ہی کے لیے وہ شعر ہے کہ کبھی اے حقیقت منتظر نظر آ لباس مجاز میں، کہ ہزار و سجدے تڑپ رہے ہیں میری جبین نیاز میں. امام زمانہ کے لیے شعر کہا علامہ اقبال نے. زمانہ بہت تیزی کے ساتھ امام کے ظہور کبریٰ کی طرف بڑھ رہا ہے. اکثر علماء کے نزدیک تو امام کا ظہور صغرا ہو چکا ہے اور امام کچھ لوگوں کے لیے ظاہر ہو چکے ہیں، اور جس کی ہم تفصیل میں تو ابھی نہیں جائیں گے. دیکھیے بعض اوقات ایسا ہوتا تھا کہ ایک زمانہ تھا کہ 50-50 سال، 60-60 سال، 70-70 سال گزر جاتے تھے اور امام زمانہ کے ظہور کی کوئی ایک مشکل سے نشانی پوری ہوتی تھی. پچھلے 6 ماہ سے 8 ماہ کے عرصے میں ظہور کی 70 سے زائد نشانیاں پوری ہوئی ہیں اس پچھلے جن علماء نے کام کیا اس موضوع پر. وہ فرماتے ہیں اس پچھلے 6 سے 8 مہینے کے اندر 70 سے زائد نشانیاں پوری ہوئی ہیں ظہور کی. لیکن علماء کا یہ کہنا کہ اگر ہم ان نشانیوں کو ہی بتانے بیٹھیں تو عام طور پر اس ایک زمانے میں بہت بتائی بھی گئی ہیں اور بتائی جانی بھی چاہیے, کوئی ایسی برائی کی بات تو نہیں. البتہ کچھ علماء کا یہ بھی کہنا ہے کہ لوگوں کو فقط نشانیاں اور علامتیں بتاتے رہنا یہ گویا ان کو زہر دینے کے مترادف. لوگ بیٹھتے ہیں کاغذ اور قلم لے کے کہ ابھی تو فلاں فلاں نشانیاں پوری ہونے باقی ہیں, لیکن اب تو جو بن رہی ہے شاید ہی سوائے چند ایک حتمی علامات کے تقریباً ساری علامتیں پوری ہو چکی ہیں. صرف 6-7 حتمی علامتیں باقی رہ گئی ہیں جو ظہور سے کچھ ہی عرصے پہلے ظاہر ہوں گی, ابھی جن کا تذکرہ ہم کرنے بھی والے ہیں. تو علماء کہتے ہیں کہ زہر دینے کے مترادف ہے اس بات کو لوگوں کو علامتیں بتانا. لوگ یہ سوچتے ہیں کہ ابھی تو امام کے آنے میں بہت ٹائم, اور غفلت کا شکار ہو جاتے ہیں. اور جو شخص یہ سمجھ کے بیٹھے کہ نہیں امام کے ظہور کی علامتیں پوری ہو چکی ہیں, امام کبھی بھی ظہور کر سکتے ہیں, اور وہ ہر وقت تیار ہو کے اس کو بیٹھنا چاہیے. امام کے ظہور کے سلسلے میں تیاری کیا کریں یہ ہمارا موضوع نہیں, کتنا اہم موضوع ہے, لیکن کیونکہ ہمیں براہ راست اس پہ گفتگو نہیں کرنا بلکہ کچھ حالات کا تذکرہ کرنا ہے جو برزخی زندگی میں ہمارے ساتھ بھی پیش آئیں گے. اور اگر ہمارا انتقال ہو گیا اور امام کا ظہور بعد میں ہوا اور پھر اس کے بعد ایک پورا ایک طویل دورانیہ ہوگا قیامت سے پہلے, اور اس کے کچھ واقعات کا تذکرہ کرنا مقصود ہے. البتہ صرف ایک بات کا ہم تذکرہ کریں گے کہ آج کل کے دور میں ہم کیا کریں. امام نے جو شیخ مفید کو ایک خط لکھا تھا اس میں جملہ استعمال کیا تھا کہ اب ہر شخص پر یہ فرض ہے اور واجب ہے کہ تمام ان اعمال کو اختیار کرے. امام دیکھی ذمہ داری بتا رہے ہیں, ہر شخص پر یہ فرض اور واجب ہے کہ ان تمام اعمال کو اختیار کریں جو ہماری محبت سے ان کو قریب کریں, اور تمام ان چیزوں سے اجتناب کریں جو ہماری ناراضگی اور غضب کا سبب بنے. ہمارا ظہور اچانک ہوگا, امام کے جملے, توبہ کا اس وقت کوئی امکان نہ ہوگا اور کوئی ندامت تم کو فائدہ نہ دے گی. تو بہرحال جب مراجع سے پوچھا گیا, آیت اللہ بہجت سے پوچھا گیا, آیت اللہ سیستانی سے پوچھا گیا, ریٹن فتاوے کہ ہم ان کی غیبت میں کیا کریں, سب مراجع نے کہا کہ واجبات اور حرام پر سختی کے ساتھ کاربند ہو جائیے, گناہوں کو مکمل طور پر چھوڑیے اور واجبات کے اوپر مکمل طور پر عمل کرنا شروع کر دیں. یہ آج کل کے دور کی سب سے بڑی ذمہ داری ہے. امام کے بارے میں چند ایک باتیں بیان کر کے تھوڑا سا امام کا, کیونکہ اتنا تفصیلی موضوع ہے اور ایک میں ہم کیسے اس کو مکمل کریں گے, میں صرف چند ایک مختصر طور پر امام کی بات بیان کرتے ہوئے اور پھر ان واقعات کی طرف آ جاؤں گا جو برزخی زندگی میں پیش آئیں گے ہمارے مرنے کے بعد, اور پھر ایک سیریز ہوگی واقعات کی جو قیامت تک چلے گی, ان کا بھی ایک تذکرہ ہوگا. تو دیکھیے سب سے پہلی بات تو یہ ہے کہ اب میں جو بات بیان کرنے جا رہا ہوں اس کا اطلاق فی الحال نہیں ہوگا آپ لوگوں کے پاس, کہ امام کے سلسلے میں ایک حکم یہ ہے کہ جب بھی کبھی امام کا نام لیا جاتا ہے تو علماء نے کہا کہ اس وقت ادب اور اس کا تقاضا یہ ہے احترام کا کہ امام کا نام سنتے ہی کھڑے ہو جائے جائے. اچھا اس چیز کا رواج خود آئمہ معصومین نے خود اس چیز کو رواج دیا تھا. 8ویں امام کے سامنے جب حضرت قائم کا تذکرہ آیا تو امام کھڑے ہو گئے, اپنے ہاتھ کو سر پر رکھا اور کہا اللہم عجل فرجہ وسہل مخرجہ, پروردگار ان کا ظہور جلد فرما اور ان کے ظہور کو ہم پر آسان بھی فرما. آیت اللہ طالقانی نے ایک جملہ کہا ہے, فرماتے ہیں کہ یہ جو امام کا نام سن کر کھڑے ہو جانے کا جو حکم ہے یہ فقط احترام کے لیے نہیں ہے, فقط احترام کے لیے نہیں, کیونکہ اس احترام میں تو تمام معصومین برابر کے شریک ہیں. اس میں تو پیغمبر اسلام بدرجہ اولا جو امام زمانہ سے بھی یقیناً افضل ہیں وہ شریک ہیں, تو ان کا نام سن کر لیکن یہ حکم نہیں, تو امام زمانہ کا نام سن کے کیوں کھڑا ہوا جائے. فرمایا کہ اس کے معنی یہ ہیں کہ گویا کھڑا ہونے والا شخص یہ اعلان کرتا ہے کہ امام آپ کے قیام میں میں ہر ممکن مدد کے لیے آمادہ ہوں, اور میں گویا یہ اعلان کر رہا ہوں کہ میں آپ کی نصرت کے لیے ہر ممکن طور پر تیار ہوں, اور خالی زبانی طور پر ہی نہیں، میں عملی طور پر بھی تمام اقدامات کرنے کو تیار ہوں، اپنے کھڑا ہو کے گویا وہ اعلان کرتا. تو خالی یہ ہم زبانی قلابے ہم کو نہیں ملانے چاہیے امام زمانہ کی ظہور کے لیے، اور صرف زیارتیں پڑھ رہے ہیں اور امام ہم آپ کے لیے بے چین ہیں اور آنکھیں آپ کو تلاش کر رہی ہیں، لیکن کر کرا کچھ بھی نہیں رہے امام کے لیے، امام کے مشن کے لیے کوئی کام ہی نہیں ہو رہا، ان کے آگے بڑھ کر کچھ ان کی ظہور کی راہ کو ہموار نہیں کیا جا رہا. امام کو کتنے ایسے لوگوں کی ضرورت ہوگی عالمی حکومت کے قیام کے لیے جو علم رکھنے والے ہوں گے، صاحب معرفت ہوں گے، اور فاسق و فاجر و بدکار تو نعوذ باللہ نہیں ہوں گے کہ امام ان کو مختلف عہدوں پر فائز کریں. ایسے افراد کی امام کو ضرورت ہوگی جو علم بھی رکھتے ہوں اور عادل بھی ہوں، گناہوں سے بھی بچتے ہوں. ایسے افراد کی تعداد میں اضافہ کر کے امام کو گویا مہیا کرنے والی بات ہے. یہ اسی وقت ممکن ہوگا کیونکہ علم اگر تقویٰ کوئی انسان حاصل کرنے کی کوشش کرے، علم اس کے پاس نہ ہو تو وہ گمراہی کی طرف بہت آسانی کے ساتھ جا سکتا ہے. علم کو پھیلانا معاشرے کے اندر ایک بہت بڑی ضرورت ہے جو امام زمانہ کے ظہور کے اندر مددگار ثابت ہوگی. اچھا پھر اس کے بعد کہ کیا امام کا نام لیا جا سکتا ہے؟ پہلے تو میں امام کا نام سب کو پتا ہے کہ پیغمبر اسلام کے ہم نام ہیں امام زمانہ، باقاعدہ مستدرک الوسائل میں جملہ روایت ہے کہ جو بھی قائم کے قیام سے پہلے ان کا نام لے گا گویا وہ ان کا منکر ہوگا. یعنی امام کا نام لینا ان کی قیام سے پہلے وہ ان کا منکر شمار ہوگا. آیت اللہ سیستانی نے بھی احتیاط مستحب کے خلاف قرار دیا ہے امام زمانہ کے نام لینے کو. لیکن بہرحال جب ہمارے امام علی نقی علیہ الصلاۃ والسلام سے بھی یہ بات پوچھی گئی، مولا پھر اس کو کس نام سے ہم مخاطب کریں، تو فرمایا کہ تم انہیں حجت آل محمد کہہ دیا کرو. اور باقاعدہ امام کی خود اپنی ایک توقی کے اندر جو مکتوب لکھے ہوئے آتے تھے امام کی طرف سے تحریری ہدایت نامے، اس میں یہ بات تھی کہ ملعون ہے وہ شخص جو لوگوں کی محفلوں میں ہمارا نام لیتا ہے. اچھا کچھ روایات میں اتنی سختی آئی ہے کہ امام کا نام نہ لیا جائے، کچھ روایتوں میں جواز کا تذکرہ بھی آیا ہے، یعنی جائز ہے امام کا نام لینا. اب اگر حرمت اور جواز کی روایتوں کو جمع کیا جائے تو نتیجہ علماء نے نکالا کہ مقام تقیہ میں امام کا نام لینا یہ جائز نہیں. شیخ حر عاملی نے وسائل الشیعہ کے اندر کہا، فرماتے ہیں کہ اگر کیونکہ ہمارا دور اس طرح کا دور ہے کہ اس میں اب ویسا تقیہ نہیں رہا جیسے کہ پہلے زمانے میں ہوا کرتا تھا، تو اب امام کا نام لینے کی اجازت ہے. جب یہ تمام علماء موجودہ علماء کہتے ہیں امام کا نام آج کل کے دور میں لینے کی کوئی ممانعت نہیں. اچھا پھر کیا امام کسی کو دکھائی دیتے ہیں؟ تو دیکھیے کبھی کبھار دیگر آئمہ کی زندگی میں ملتا ہے اور خود پیغمبر اسلام کی زندگی میں بھی ملتا ہے کہ اکثر پیغمبر لوگوں کی نگاہوں سے غائب ہو جاتے تھے. شب معراج کا تو خیر واقعہ ہے کہ سامنے سے گزرتے چلے گئے اور ان کو پتہ نہ چلا. ظہور جو امام کا جب غیبت صغرا کا دور تھا اس وقت کچھ لوگوں کو امام کا مقام معلوم تھا کہ امام کہاں ہے، لیکن وہ امام کے جسم کو نہیں دیکھ پاتے تھے. کچھ روایتوں میں ہے کہ نہ مکان کا پتہ تھا اور نہ ان کے جسم کو کوئی دیکھ پاتا تھا. اور یہ جو ایک دماغ میں تصور ہے کہ جو نوابین اربا تھے، جو چار امام کے جو نائبین گزرے ہیں، ان کو امام کی جگہ کا تو پتہ تھا کہ امام کی رہائش گاہ کہاں ہے، لیکن وہ بھی امام کو دیکھ نہیں پاتے تھے. امام زمانہ کے متعلق جب یہ بات ہے کہ امام پیدائش کے دن سے غیبت میں. اچھا بعض اوقات دیکھیں یہ بھی ہوتا ہے، اور یہ جیسے کہ آج کل ہے بھی، کہ غیبت کبرا میں امام کا جسم بھی غائب ہے، نہ ان کی جگہ کا کسی کو پتا ہے، نہ امام کو کوئی دیکھ پاتا ہے. البتہ کبھی کبھار امام خود کچھ لوگوں مخصوص لوگوں کو اپنا دیدار کرا دیتے ہیں، البتہ وہ پھر بھی ان کو پہچان نہیں پاتے. خود چھٹے امام یہ جملہ ارشاد فرماتے ہیں کہ قائم کی جو غیبت ہوگی نا وہ حضرت یوسف کی غیبت کی طرح سے ہوگی، یعنی دوسرے الفاظ میں اصحاب کہف کی غیبت کی طرح سے نہیں، کہ اصحاب کہف تو بس غائب ہو گئے، غار میں چلے گئے، بیرون دنیا سے ان کا کوئی رابطہ ہی نہیں. کہا کہ حضرت یوسف کی غیبت کی طرح سے حضرت قائم کی غیبت ہے کہ اتنے عرصہ سالوں ساتھ رہنے کے باوجود بھی حضرت یوسف کے بھائی جب حضرت یوسف سے ملے تھے تو ان کو پہچان نہ پائے تھے، اگرچہ حضرت یوسف سامنے ہی موجود تھے. کچھ پتہ نہیں کہ امام زمانہ لوگوں سے ملتے ہوں، ان کے ساتھ رہتے ہوں، لیکن ان کو پتہ ہی نہیں چل پاتا کہ یہ ہے امام زمانہ۔ اچھا، اسی طریقے سے البتہ بہت سے آج کل گمراہ لوگ اس بات کا دعویٰ کرنے لگے ہیں، اور یہ دعویٰ کرنے والے بہت بڑھتے چلے جا رہے ہیں۔ کتنے ایسے افراد سے تو میں ذاتی طور پہ ملا ہوں جو اس بات کا دعویٰ کر رہے ہیں کہ ہماری امام زمانہ سے ملاقات ہوتی ہے، ہمیں دکھائی دیتے ہیں، ہم سے ملتے ہیں وغیرہ وغیرہ۔ اچھا، امام رہتے کہاں ہیں؟ میں چند ایک صرف باتوں کا تذکرہ کر کے پھر اس کے اوپر آ جاؤں گا اپنے موضوع پر۔ دیکھیے، غیبت کبریٰ میں امام کے رہنے کی کوئی خاص مخصوص جگہ نہیں۔ امام کسی بھی شہر میں یا علاقے میں مستقل رہائش اختیار نہیں کرتے، اور امام نسبتاً غیر معروف رہ کر زندگی کو بسر کرتے ہیں۔ البتہ چند جگہ تو مسلم ہیں کہ جہاں پر امام زمانہ پہنچے ہیں، پہنچتے ہیں، جاتے ہیں، مکے میں، مدینے میں، نجف میں، کوفہ میں، کربلا میں، سامرہ میں، کاظمین میں، مشہد میں، قم میں، بغداد میں۔ یہ تو امام زمانہ لازمی طور پر ان جگہوں پر تو جاتے رہے ہیں، اور انشاءاللہ جاتے رہتے ہیں، جاتے رہیں گے۔ البتہ کچھ امام کی ذرا مخصوص نشست گاہیں بھی ہیں، مسجد جمکران ہے، مسجد کوفہ ہے، نجف کا جو وادی السلام ہے اس میں جو مقام صاحب الامر ہے وہ امام کی مخصوص نشست گاہوں میں سے ہے، اس طرح ہلہ میں مقام صاحب الامر ہے وہ ہے۔ اچھا، ایک چیز اور اس میں بتا دی جائے، لوگوں کے دماغ میں ایک سوال ابھرتا ہے کہ آخر امام جو ایک زندگی بسر کرتے ہیں تو امام کی جو ضروریات ہیں یہ کہاں سے، اور امام کے جو اخراجات ہوتے ہوں گے وہ کہاں سے پورے ہوتے ہیں؟ کیا امام ایک عام انسان کی طرح سے اپنی ضروریات کو پورا کرتے ہیں، دنیاوی ذرائع اختیار کرتے ہیں، یا خدا کی طرف سے الگ سے موجزانہ طور پر کوئی سہولت ان کو حاصل؟ تو علماء نے کہا کہ ممکن ہے کہ دونوں طرح سے ہو، امام بالکل ایک عام طور پر ہی اس دنیا میں زندگی بسر کرتے ہوں، اور یہ بھی ممکن ہے کہ حضرت مریم کی طرح سے غیب سے ان کو بھی اس طرح سے رزق ملتا ہو، تو کیا تعجب کی بات ہے۔ البتہ امام کی رہائش گاہ کے متعلق جزیرہ خزرہ والی روایت جو ہے، جس کو لوگ آج کل برمودا ٹرائنگل کو قرار دیتے ہیں، وہ بالکل ایک افسانہ اور من گھڑت چیز ہے۔ تمام علماء نے لکھا کہ یہ بالکل افسانہ ہے، اور جزیرہ خزرہ والی جو روایت ہے وہ سند اور متن کے لحاظ سے بالکل ہی قابل اعتنا نہیں۔ اچھا، پھر ایک سوال ہے کہ کیا امام کے بیوی اور بچے ہیں؟ اچھا، کچھ روایات ایسی ہیں کہ جس سے یہ پتہ چلتا ہے کہ امام آئلی زندگی گزار رہے ہیں، لیکن اور اس میں یہ بھی ہے کہ امام کے بیوی اور بچے ہیں، لیکن جو صحیح ترین روایات ہیں اس میں یہ ہے کہ امام کی کوئی اولاد نہیں ہے، اور اگر ہے بھی بالفرض، اگر ہو بھی تو بھی خود امام کی ان اولادوں کو بھی یہ بات پتہ نہیں کہ ہم امام کی اولاد ہیں، کیونکہ طول عمر امام زمانہ کا معجزہ ہے، ان کی اولاد کا معجزہ نہیں، ان کی ازواج اگر ان کی زوجہ کوئی ہوں ان کا معجزہ نہیں۔ تو بہرحال کچھ علماء کا یہ بھی کہنا ہے، کہا کہ زیادہ تر جو صحیح ترین روایت ہے کہ امام کے ہاں کوئی اولاد نہیں۔ اچھا، کچھ روایتوں میں یہ پتہ چلتا ہے کہ ان کے ہاں اولاد ہے، بلکہ کتاب لکھی بھی گئی ہے امام زمانہ کے بیٹوں کے حالات پر، میرے پاس بھی فارسی میں ہے۔ البتہ یہ کہ بہرحال علماء نے کہا کہ جو روایات اس سلسلے میں ہیں وہ اتنی صحیح نہیں ہیں، کہ کوئی صحیح ترین اوتھینٹک روایات کے اندر امام کی اولادوں کا کوئی تذکرہ نہیں۔ شیخ طوسی نے کتاب الغیبت میں مفضل ابن عمر سے چھٹے امام سے روایت ایک نقل کی، امام فرماتے ہیں کہ امام زمانہ کی رہائش کا نہ ان کے فرزندوں کو کوئی علم ہے اور نہ کسی اور کو۔ اس سے تو یہ پتہ چلتا ہے کہ امام کے فرزند بھی ہیں۔ لیکن چھٹے امامی کی ایک اور روایت ہے، امام فرماتے ہیں کہ امام وہ ہوتا ہے جس کا کوئی بیٹا ہو، سوائے اس کے کہ جس کے بعد امام حسین اپنی قبر سے تشریف لے کر آئیں گے، زمانے رجت کی طرف اشارہ ہے، بس اس کے ہاں کوئی بیٹا نہیں ہوگا، یعنی اس کے ہاں کوئی اولاد نہیں ہوگی۔ روایت میں تو خیر بیٹے کا لفظ ہے، لیکن عام طور پر اولاد کے معنوں میں بھی استعمال ہوتا ہے، کہ ہر امام کا کوئی بیٹا ہوتا ہے سوائے اس کے کہ جس کے لیے ہمارے جد قبر سے اٹھ کر تشریف لائیں گے، بس اس کے ہاں کوئی بیٹا نہیں ہوگا۔ جب آٹھویں امام نے اس روایت کا ذکر کیا تو علی ابن حمزہ ایک راوی تھے جو وہاں پہ بیٹھے ہوئے تھے، کہنے لگے میں قربان جاؤں امام آپ کے، आपके दादा के सामने भी जब ऐसा ही जिक्र हुआ था तो उन्होंने भी इस बात की तायीद की थी। तो बहरहाल खैर इस तहकीक के अंदर जाने की कोई ज़रूरत भी नहीं है, लेकिन हमने एक वैसे ही जिक्र कर दिया कि मुख्तलिफ ताकि थोड़ा सा एक तारुफ इमाम का आ जाए। हाँ, जौजा के मुतालिक भी किसी रिवायत के अंदर इस बात का तस्करा नहीं है कि इमाम की कोई अगर हो भी तो हमें हमारे इल्म में कम से कम नहीं। औलादों के सिलसिले में एक थोड़ी सी बहस आई भी है जौजा के सिलसिले में, क्योंकि वही मैंने कहा कि जौजा का या किसी के तूले उम्र का मुआजजा ये इमाम ज़माना से मखसूस है, उनके किसी और रिश्तेदार से मखसूस नहीं। तो अच्छा, फिर एक सवाल और होता है, क्या इमाम को खुद अपने जहूर के हतमी वक्त का इल्म है? तो रिवायत से बात पता चलती है कि इमाम को भी अपने जहूर का इल्म नहीं है। और छठे इमाम ये बयान फरमाते हैं कि खुदा जब उन्हें जहूर करना होगा तो खुदा उनको जहूर का इल्हाम करेगा। इमाम को जब भी इमाम का एक लकब मुंतजर भी है, यानी वो खुद भी इंतजार कर रहे हैं अपने जहूर का। अच्छा, एक और रिवायत है जो छठे इमाम ही से है कि पैगंबर इस्लाम की जब रहलत का वक्त करीब आया था तो पैगंबर को परवरदिगार की तरफ से एक मकतूब मिला था, एक मकतूब नाजिल हुआ था और कहा था कि मोहम्मद ये मेरी तरफ से तुम्हारे खानदान के नजीब और पसंदीदा अफराद के लिए। पैगंबर इस्लाम ने जिब्रील से पूछा कि ये नजीब अफराद कौन है, तो कहा कि ये अली और उनकी औलाद है। मकतूब के अंदर अलहदा अलहदा रुकाजात रखे हुए थे पैगंबर ने, और हर रुके के ऊपर एक मोहर भी लगी हुई थी। पैगंबर ने मौला से कहा कि अली, इसमें से जो मकतूब तुम्हारे लिए है उसकी तुम मोहर को खोलो और खुदा की तरफ से दी गई हिदायत के ऊपर अमल करो। इसी तरीके से हर इमाम के दौर में वो रुकाजात सील्ड एनवेलप, जो जिसको हम कहें अपने ज़बान में, हिदायत को लिखे हुए हर इमामों तक मुंतकिल होते रहे और हर इमाम ने उसकी मोहर को खोलकर और उसके अंदर जो लिखी हुई हिदायत के ऊपर अमल किया। कुछ उलमा ने कहा कि हो सकता है सिलसिला जारी होते होते इमाम ज़माना तक पहुँचा, और हो सकता है कि इमाम को उस हिदायत नामे के ज़रिए अपने जहूर के वक्त का इल्म हो सकता है वो उस रुके के अंदर जो इस तरह की बातें लिखी, असूल काफ़ी के अंदर बाकायदा ये रिवायत है। अच्छा, हो सकता है कि इमाम उस रुके के ज़रिए अपने जहूर के हतमी वक्त से वाकिफ़ हों। और एक रिवायत में ये भी है कि पैगंबर इस्लाम ये बात इरशाद फरमाते हैं कि जहूर से पहले कायम की जो तलवार और अलम होगा उसमें खुदा बोलने की कुव्वत को पैदा कर देगा, और एक आवाज़ आएगी या वली खुदा, खुदा के दुश्मनों कायम करो और खुदा के दुश्मनों को कत्ल करो। काफ़ी में भी है, बिहार में भी ये रिवायत है। अच्छा, अब एक सवाल ये होता है कि इतना अरसा हो गया इमाम ने जहूर अब तक क्यों ना किया? तो देखिए, हर इनकलाब के कुछ खारजी और दाखिली अवामिल होते हैं। अब आप खुद देखती हैं कि जब तक उन आहदाफ उन अवामिल को हासिल नहीं किया जाएगा, जब तक कोई भी इनकलाब बेकार होता है, जब तक कि मखसूस चीज़ों को पहले हासिल ना कर लिया जाए। खुद देखती हैं आप कि जब हज़रत ईसा के को आसमानों पर जब उठाया गया था, उसके 500 साल बाद पैगंबर इस्लाम पैदा हुए और पैदाइश के भी 40 साल के बाद ऐलान रिसालत किया था, तो उससे भी आप अंदाज़ा लगाएं कि बहरहाल हर चीज़ का एक मुनासिब वक्त होता है, मौका होता है। और वैसे भी गैबत खुदाई राजों में से एक राज है, इसकी हिकमतें समझ में नहीं आती। अच्छा, एक और बात और उलमा ने बयान की, जहूर की इमाम की कुछ अलामत हैं और कुछ शराइत हैं, लोग आपस में इनको मिला देते हैं। अलामत जो होंगी ना वो जहूर से कुछ पहले उससे कुछ कबल नमोदार होंगी। अच्छा, जबकि जहूर से बराह रास्त रब्त है शराइत का, अलामत अलग हैं इमाम के जहूर की, शराइत अलग है। अलामत ज़रूरी नहीं कि बैक वक्त ज़ाहिर हों, साला साल से पूरी होती चली जा रही हैं अलामत और कुछ आखिरी वक्त से मखसूस हैं। हो सकता है कि एक ही वक्त में बहुत सारी अलामत, जैसे कि पिछले 6 महीने में 70 से ज़्यादा अलामत पूरी हुई, चंद एक का तस्करा आगे चल के शायद आए भी। तो और इसी तरीके से जो अलामत होंगी वो पहले नमूदार होंगी और जल्द ख़त्म हो जाएंगी, जबकि शराइत जहूर से कुछ अरसे पहले होंगी और ये फिर मुस्तकिल रहेंगी। अच्छा, बाकायदा एक पाकिस्तानी जायर चंद साल पहले मशहद में उनकी खुद इमाम ज़माना से मुलाकात हुई थी, एक पाकिस्तानी जायर की, इमाम से एक सवाल पूछा था उन्होंने मौला ये बताइए कि हम तो आपको बहुत ज्यादा याद करते हैं, क्या आप भी हमें याद करते हैं? इमाम ने एक जुमला कहा, उसी बेअदद, जाहिर की समझ में नहीं आया और उलमा के पास गया वो जाहिर और उनके सामने जुमला रखा, तो उलमा ने फिर इसका सही तौर पर तर्जुमा करके बताया कि इसके मायने ये हैं। इमाम फरमाते हैं कि हमको वसीयत की गई है बेअदद कि तुम में से एक एक को याद रखें, इंडिविजुअल वन बाय वन को हम याद रखते हैं, हमें बाकायदा वसीयत है इस बात की। तो बहरहाल ये इमाम की इतनी हद तक आ गई, यानी इमाम इतने ज़्यादा कंसर्न है कि वन बाय वन जितनी ख़वातीन यहाँ पे बैठी हुई हैं, इमाम उनसे मुकम्मल तौर पर उनके हालात से वाकफियत रखते हैं, उनको याद करते हैं। अच्छा, इमाम से पहले चंद चीज़ों के मुतालिक और बयान कर दिया जाए, फिर हम फौरन बाद उसके ऊपर आ जाएंगे अपने मौजू पर। सबसे पहले तो एक सूफियानी का खुरूज होगा। कुछ उलमा ने कहा कि असल में सूफियानी किरदार का नाम है, ये किसी कोई फ़र्द वाहिद पर मुनहसर नहीं है। खुद चौथे इमाम की एक असल में एक हदीस है जो इस सिलसिले में दलील के तौर पर भी पेश की जाती है कि सूफियानी का जो खुरूज होगा ना वो बिल्कुल हतमी होगा, इतना और बता दूँ। और इमाम ने फरमाया कि हर कयाम करने वाले के मुकाबले में एक सूफियानी होता है, इस लिहाज से तो ये किसी कैरेक्टर का एक नाम हुआ। बिहार के अंदर भी रिवायत है चौथे इमाम की कि हर हक के लिए कयाम जो करता है उसके लिए एक सूफियानी हर जमाने में। अच्छा, खुरूज के 9 माह के बाद, यानी सूफियानी का जब भी खुरूज होगा इसके 9 माह के बाद, इसको वादी बैदा में इसके लश्कर को गर्क कर दिया जाएगा। वादी बैदा मदीने के करीब ही एक मुकाम है, और जब हज क्लासेस हो रही थी तो मैंने वादी बैदा की फोटोग्राफ भी दिखाई थी, और उस वक्त भी ये बताया था जो, और इरादा हमारा ये भी है आप में से अक्सर की तरफ से, बहरहाल एक है कि पहले जो ग्रुप था जिसकी हज क्लासेस हुई ली थी वो ज़रा एक मुख्तसर ग्रुप भी था, लेकिन अब काफ़ी ज़्यादा तादाद मुख्तलिफ ग्रुप्स की हो गई और उनकी तरफ से भी है कि हज क्लासेस दोबारा लीजिए। अब हमारे पास सहूलियात भी कुछ परवरदिगार के फजलों करम से ज़्यादा हो गई हैं, प्रोजेक्टर भी आ गया है, तो इंशाल्लाह हम कोशिश करेंगे, और कुछ मसाइल भी हज के तब्दील हो गए हैं पिछले सालों की नस्बत, तो दोबारा हज क्लासेस शुरू करने के कुछ शराइत के साथ उसको शुरू किया जाएगा दोबारा, वो आपके सामने इंशाल्लाह पेश करेंगे। तो उसमें मैंने जब क्लासेस हो रही थी तो वादी बैदा जहाँ पर सूफियानी के लश्कर को गर्क किया जाएगा उस जगह की फोटोग्राफ भी दिखाई थी। अच्छा, कुछ तो अच्छा ये जो है ना, ये इमाम वादी बैदा का ज़मीन में धस जाना और सूफियानी के लश्कर का, ये हतमी अलामत में से एक है इमाम के ज़हूर। अच्छा, इसी तरीके से नफ्स ज़कीया है, नफ्स ज़कीया की शहादत, ये कोई मुखलिस मोमिन होंगे जो नफ्स ज़कीया के नाम से, जिनको कहा है कि जो दीन खुदा के जितने इन्हराफात हैं, यानी दीन जिन इन्हराफों का शिकार हो चुका है, उसके लिए वो खुरूज करेंगे और उसके बाद कत्ल कर दिए जाएंगे। और ये इतनी कोई प्रोमिनेंट शख्सियत होंगे, उलमा ने कहा कि रिवायत में जुमला मिलता है कि मोमिनीन उनकी शहादत से बहुत रंज महसूस करेंगे। इसका मतलब है कोई गैर मारूफ ऐसे आदमी नहीं होंगे, कोई बहुत मारूफ होंगे और उनकी शहादत वाकई होगी। इसी तरीके से सैयद हसनी, सैयद हसनी की आमद भी इमाम के क़याम से पहले, और उसके फिर फौरन बाद इमाम का ज़हूर होगा और सैयद हसनी इमाम को पहचान लेंगे, उन तक पहुँच जाएंगे, और उसके बाद लोगों को यकीन दिलाने के लिए इमाम से कुछ दलाइल तलब करेंगे जिनका भी आगे चलकर तस्करा भी होने वाला है, और फिर इमाम उनको कायल करेंगे सैयद हसनी को। इसी तरीके से दज्जाल का, देखिए मैं कितनी तेज़ी से गुजर रहा हूँ, लेकिन इनके अंदर भी बड़ी तफसील है, लेकिन हमें वो बयान करना मकसूद नहीं है, वो आप किताबों में पढ़ सकती हैं। दज्जाल, वैसे तो दज्जाल लुगवी एतबार से बहुत बड़े झूठे को कहा जाता है, फरेबी, इंग्लिश या फ्रांसीसी में से एंटी क्राइस्ट या दुश्मन मसीह के नाम से याद किया गया। तो शेख सदूक ने भी एक रिवायत लिखी है कि ये जो दज्जाल है ना, असल में पैगंबर इस्लाम की ज़िंदगी में ही पैदा हो चुका था, और पैगंबर ने इसे मसलहतन कत्ल नहीं किया था ताकि ये इसकी रस्सी को थोड़ा दराज किया जाए और मुस्तकबिल में ये इमाम के दौर में पहुंच जाए और उस वक्त का दज्जाल साबित हो, रिवायत में ये। अच्छा, ये जहूर के ठीक 18 दिन के बाद, ये इमाम के जहूर के ठीक 18 दिन बाद खुरूज करेगा। देखिए बात ये मैं और बता दूं कि अगर मैं ज़हूर दज्जाल कहूं तो वो भी सही हम, लेकिन इमाम के मंसूब होने की वजह से ज़हूर के लफ्ज़ को ज़रा हमने बहुत मुतबरक समझा है, और कोई हर्ज भी नहीं है इसके अंदर, لیکن خروج عام طور پر ان لوگوں کے لیے استعمال ہوتا ہے، سفیانی کے لیے، دجال کے لیے، اور امام کے لیے ظہور کا لفظ استعمال ہوتا ہے، لیکن اگر ظہور دجال کا بھی لفظ کہیں کہ آپ پڑھ لیں تو وہ بھی کوئی غلط لفظ نہیں. یہ ٹھیک 18 دن کے بعد خروج کرے گا یا ظاہر ہوگا، اور اس حد تک یہ تاکیدی امر ہے. روایات میں یہ کہ امام کا اگر ظہور ہو جائے اور اس کے ٹھیک 18 دن کے بعد دجال کا ظہور نہ ہو تو سمجھ لینا کہ وہ سچا مہدی نہیں ہوگا. یعنی اتنا یقینی ہے ٹھیک 18 دن کے بعد امام کے ظہور کے دجال کا ظہور ہونا. اور یہ بھی روایات میں ہے، جس کو موجودہ زمانہ بہت تیزی کے ساتھ لگ رہا ہے کہ اس طرف جا رہا ہے، دجال کے ساتھ 70,000 یہودیوں کی ایک فوج ہوگی. یہ ہے. اور خروج کے بعد، یہ جب خروج کر لے گا تو دجال کی ٹوٹل عمر خروج کے بعد فقط 40 روز تک ہوگی، اور اس کے بعد ہی حضرت حجت کے ہاتھوں قتل کر دیا جائے گا. روایات میں یہ چیز بھی ملتی ہے کہ دجال کے ساتھ خاص طور پر اس نے میوزک کا ایک ایسا انتظام کیا ہوگا کہ لوگ بہت زیادہ مومنین بھی اس کی طرف اٹریکٹ ہوں گے. صرف وہ لوگ دجال کے ہاتھوں بچ پائیں گے، اس کے فریب میں نہیں آئیں گے، جو پہلے سے خود کو ان گناہوں سے دور رکھے ہوئے، جو اس دنیا میں بھی گانے نہیں سنتے، جو اس وقت بھی میوزک سے دور رہتے ہیں، تو وہ اس سے محفوظ رہیں گے. البتہ ایک دوسرا حل بھی، جو محفوظ نہیں ہے خدا ان کو محفوظ کرے، لیکن بہرحال یہ کہ جو پھر بھی اس میں مبتلا ہیں اور دجال کا بھی آ جائے تو یہ صرف دیکھیے علم کے ذریعے بات پتہ چلے گی، خالی اس کو بھی پھیلایا جائے کہ جس وقت دجال ظہور کرے خروج کرے گا تو جو بھی اس کے شر سے بچنا چاہے گا اس کے لیے روایت میں ایک ہے کہ وہ دجال کی طرف یا تو نگاہ ہی نہ کرے، یا اگر نگاہ کر بھی دے تو سورہ الحمد کا ورد کرنا شروع کر دے، وہ دجال کے فتنے سے بچ جائے گا. یا سورہ الحمد کا ورد کرتے ہوئے دجال کے اوپر جف کرے، تھوک دے، تو وہ بھی اس سے بچ جائے گا. یہ طریقہ جو ہے پیغمبر اسلام نے بتایا کہ دجال سے بچنے کا جو طریقہ ہے. اچھا، ہو اب علماء نے کہا کہ ہو سکتا ہے کہ یہ دجال کا جو لفظ ہے یہ رمزی ہو. دجال اصل میں ہر چالاک و مکار کے لیے بھی دجال کا لفظ استعمال ہو جاتا ہے. مغربی تہذیب جو فریبی ایک تہذیب ہے، اس کے لیے بھی دجال کا لفظ ہے. اچھا، اسی طریقے سے دیکھیے ایک بات اور بتا دی جائے کہ سفیانی فلسطین سے خروج کرے گا روایت میں. اچھا، فلسطین اور اسرائیل یہ تو بالکل ملے ہوئے ہی ہیں، یعنی یہ کہا جائے کہ اسرائیل سے خروج ہوگا. سید حسنی کا ایران سے ہوگا، اور امام زمانہ کا مکہ سے ظہور ہوگا. اچھا، یہ جو تینوں واقعات ہیں، اللہم صلی علی محمد و آل محمد، یہ جو تینوں واقعات ہیں، سفیانی کا فلسطین یا اسرائیل سے خروج، سید حسنی کا ایران سے، اور امام کا مکے سے، یہ ایک سال کے اندر اندر واقع ہوں گے. ایک سال کے اندر یہ تینوں چیزیں ہوں گی. اور یہ بھی ہے، دیکھیے اب تو لگ رہا ہے کہ زمانہ اس جنگ کی طرف جا رہا ہے. مسلسل ملتا ہے روایت میں کہ امام زمانہ کا آخری معرکہ رام اللہ میں ہوگا. روایات میں رام اللہ جو اس وقت فلسطین کا ایک علاقہ ہے، انشاءاللہ اس کی بھی میں کبھی تفصیل بتاؤں گا. امام کے ظہور سے پہلے خاص چیز اور ہے، جس میں بہت سی باتیں بھی ہم کو اس لحاظ سے بتانی ہیں، جس سے بچنے کے طریقے بھی اس میں آتے ہیں، کہ امام کی آمد سے پہلے ایک زوردار دھماکے چیخ کی آواز آئے گی. روایات میں یہ، اس وقت کے لیے بھی روایت میں ہدایات ہیں. وہ یہ ہیں کہ انسان اپنے کھڑکی اور دروازے بالکل گھر کے بند کر لے، اور خاص طور پر جو شیشوں، جہاں شیشے لگے ہوئے، اس سے دور ہٹ جائے، اور سجدے میں چلا جائے اس چیخ کی یا دھماکے کی آواز کو سن کر، اور ایک جملہ کہے، وہ مسلسل اس کا ورد کرے، سبحان القدوس و ربنا القدوس، تو وہ اس چیخ یا دھماکے کے نقصانات سے محفوظ ہو جائے گا. یہ روایات میں، سبحان القدوس و ربنا القدوس، سجدے میں جائے اور مسلسل اس کو ورد کو پڑھتا رہے، اچھا وہ اس کے نقصانات سے محفوظ ہو جائے گا. اچھا، پھر اس کے بعد وہ آسمانی آواز آئے گی. دیکھیے میں بہت تفصیل تیزی کے ساتھ جا رہا ہوں. آسمانی آواز آئے گی جبریل کی، جاء الحق وزہق الباطل ان الباطل کان زہوقا، اور اس جبریل کی آواز سن کر لوگوں کے تین گروہ ہو جائیں گے. ایک گروہ تو فوراً امام کی مدد کے لیے نکل کھڑا ہوگا بغیر کچھ سوچے سمجھے، یعنی اس کو پتا ہوگا ایک مخصوص آواز آئے گی جو ہر شخص اپنی زبان میں سنے گا، मौजज़ाना तौर पर जैसे ही ये पहला कदम उठाएगा उसका अगला कदम मक्के में होगा। ये पहला गुरु है जो मौजज़ाना तौर पर इसको एक बहुत बड़ी सादत मिलेगी। दूसरा गुरु वो होगा जो इस आवाज से मुकम्मल तौर पर मुत्तफिक तो होगा, लेकिन वो सोचेगा कि भाई ठीक है इमाम ने बुलाया है, लेकिन बीवी बच्चों की भी कुछ मसरूफ जिम्मेदारियां हैं। ये दूसरा गुरु होगा। और उसके बाद फिर एक और आवाज आएगी कि जो कि शैतान की आवाज होगी कि तुम्हारे रब ने फलस्तीन में जहूर किया है या इसराइल में जिसको कहा जाए। और उसके बाद फिर एक और आवाज जिब्रील की आएगी कि पहली इस आवाज के ऊपर यकीन ना करना, ये झूठी आवाज है। अच्छा, इतना और बता दिया जाए कि बाकायदा मुफज्जल ने छठे इमाम से पूछा भी था कि मौला ये बताइए कि जब ये हज़रत कायम ज़हूर करेंगे तो क्या ये कुछ लोगों के साथ होंगे या अकेले ही आएंगे? तो इमाम ने एक जुमला कहा था कि मुफज्जल वो अकेले ही ज़हूर करेंगे, वो ज़हूर से एक रात पहले मक्के में आ जाएंगे और मक्के में वो रात तन्हा गुजारेंगे और उसके बाद फिर अगले दिन उनका ज़हूर होगा। जब इमाम आएंगे तो जो सबसे पहला जुमला इस्तेमाल करेंगे, सबसे पहला जुमला, काबे की पुश्त से पीठ लगाकर बैठ जाएंगे और सूरह हूद की 86वीं आयत पढ़ेंगे, बकियतुल्लाह खैरुल लकुम इन कुंतुम मुमिनीन, अगर तुम मोमिन हो तो बकियतुल्लाह तुम्हारे लिए सबसे बेहतर है। उसके बाद इमाम की बैत शुरू होगी जो तफसीलात हैं कि उसके बाद जो भी कोई इमाम को सलाम करेगा वो अस्सलामु अलैका या बकियतुल्लाह कह के सलाम किया करेगा। इमाम उसके बाद फिर जुमले हैं इमाम के, इमाम कहना शुरू करेंगे, खुतबा देंगे कि जो कोई आदम और शीश को देखने का ख्वाहिशमंद हो वो देख ले कि मैं ही आदम और शीश हूँ, जो नूह और साम को देखने का ख्वाहिशमंद हो वो देख ले कि मैं ही नूह और साम हूँ, जो इब्राहिम और इस्माइल को देखने का ख्वाहिशमंद हो वो देख ले कि मैं ही इब्राहिम और इस्माइल हूँ, जो मूसा और यूशा को देखने का ख्वाहिशमंद हो वो देख ले कि मैं ही मूसा और यूशा हूँ, जो मोहम्मद मुस्तफ़ा और अली मुर्तज़ा को देखना चाहे वो देख ले। वो देख ले कि मैं ही मोहम्मद मुस्तफ़ा अली मुर्तज़ा हूँ, जो हसन हुसैन को देखना चाहे वो देख ले कि मैं ही हसन हुसैन हूँ, जो औलाद हुसैन के आयम्मा को देखने का ख्वाहिशमंद हो तो देख ले कि वो देख ले कि मैं ही उस नस्ल पाक के मासूमीन का खुलासा हूँ। और उसके बाद फिर इमाम कहेंगे कि मेरी गुफ्तगू को तवज्जो के साथ सुनो, मैं तुमको ऐसी चीज़ों की खबर दूंगा जिससे पहले तुमने कभी नहीं सुनी होगी। उसके बाद इमाम आसमानी किताबों की तिलावत करना शुरू करेंगे, आदम और शीश के सहीफ़ों की तिलावत करेंगे, नूह और इब्राहिम के सहीफ़ों की तिलावत करेंगे। उसके बाद इमाम चारों किताबें तौरात ज़बूर और इंजील और कुरान की तिलावत करेंगे। सबसे पहले जो बैत इमाम की करेंगे वो हज़रत जिब्राइल होंगे। जैसे ही इमाम का ज़हूर होगा, हम अगर उस वक्त इंतकाल कर चुके हुए और हमारे इंतकाल के बाद ज़हूर हुआ, ये जो मोमिनीन इंतकाल कर चुके हैं, खुदा ज़हूर के वक्त उन मोमिनीन की कबूर में एक सुकून को दाखिल कर देगा, एक सुकून को दाखिल करेगा, एक ऐसी मुसर्रत और शादमानी हमारी कबूर के अंदर आ जाएगी और तमाम अजाबात बरतरफ हो जाएंगे। कबूर में मोमिनीन एक दूसरे की मुलाकातों को जाएंगे और एक दूसरे को ज़हूर हुज्जत के, हज़रत हुज्जत के ज़हूर की मुबारकबादें देंगे। उसके बाद ये यहाँ तो ये हो रहा होगा कब्रों में, उधर सैयद हसनी इमाम के पास पहुँच जाएंगे और कहेंगे कि अगर आप इमाम महदी हैं तो फिर रसूल का असा कहाँ है, रसूल की अंगूठी किधर, रसूल का लिबास कहाँ है, रसूल की जो ज़रा जिसका नाम फाजिल था वो किधर, रसूल का अमामा जिसका नाम सहाब था वो कहाँ है, यरबू नाम का रसूल का एक घोड़ा ये रे बे वाव एन वो किधर, गसबा नाम की का नाका रसूल का वो किधर, दुलदुल जो रसूल का खच्चर था वो कहाँ है, और याफूर नाम का रसूल का जो हेमार था वो किधर, रसूल का घोड़ा बुर्राख कहाँ है, और अली के हाथ का जमा हुआ कुरान किधर। इमाम सारे सबूत सैयद हसनी के सामने पेश कर देंगे। अच्छा, इमाम उस वक्त असाए रसूल को ज़मीन पर मारेंगे, देखिए मैं तेज़ी के साथ जा रहा हूँ इसमें, और उसमें से एक पौधा नमूदार होगा जो देखते ही देखते एक फलदार दरख्त में तब्दील हो जाएगा। फिर उसके बाद रसूल अल्लाह का जो आलम है, जो जंगे बदर में भी था और उसके बाद जंगे जमल दो दफ़ा वो अलम खोला है खाली, उसके बाद इमाम उस आलम को पेश करेंगे और कहेंगे तुम अपना तारुफ कराओ। अब आलम अपना तारुफ कराना शुरू करेगा, मैं रसूल के हकीकी और सच्चे जानशीन के हाथ में हूँ। उसके बाद इमाम जुल्फ़िकार को पेश करेंगे, जुल्फ़िकार से भी आवाज़ है कि मैं इसके सच्चे जानशीन के हाथ में हूँ। फिर उसके बाद रिवायत में है कि एक रिवायत में कि इमाम महदी ये काम करेंगे, एक में है कि सैयद हसनी ये काम करेंगे कि आसाए मूसा को उठाकर ज़मीन पे मारेंगे और उसी वक्त 12 चश्मे फूट पड़ेंगे। इन 12 चश्मों की भी ख़ास वजह होगी कि उस वक्त ऐलान भी कर दिया जाएगा कि जो शख्स भी इमाम के जहूर के लिए के बाद इमाम के पास पहुंचने वाला होगा उससे कहा जाएगा खाने और पीने का कोई सामान लाने की ज़रूरत नहीं है, आसाए मूसा के ज़रिए जो चश्मे फूटेंगे और खाने लोग सैराब भी उसी से होंगे और अपनी ग़िज़ाई ज़रूरियात भी उससे पूरी करेंगे, पूरी तफसील है रिवायत में। उसके बाद अंगुश्तरीय सुलेमान इमाम वो पेश करेंगे कि जब हज़रत सुलेमान की वो अंगूठी जब हज़रत सुलेमान पहन लेते थे तो तमाम परिंदे और जानवर उनके गिर जमा हो जाते थे, अपने अपने मसाइल पेश करते थे, उनकी ज़बान में हज़रत सुलेमान उनके जवाबात देते थे। इमाम भी इसी चीज़ को दोहराएंगे और वो अंगूठी पहन लेंगे, परिंदे सारे जमा हो जाएंगे, इमाम उनको इनकी ज़बान में जवाब देंगे। उसके बाद सैयद हसैनी कहेंगे वो रसूल अल्लाह की ज़रा कहाँ है जो उनके सही और सच्चे जानशीन के अलावा कोई और नहीं पहन सकता। इमाम वो ज़रा पेश करेंगे और सैयद हसैनी से कहेंगे तुम इसको पहनो, सैयद हसैनी लरस जाएंगे, नहीं मैं इस ज़रा को नहीं पहन सकता। इमाम इसरार करेंगे कि नहीं तुम पहनो इसको, जब वो पहनेंगे तो उनके जिस्म पे फिट नहीं आएगी। इमाम सैयद हसैनी की फ़ौज के सामने उस वक्त उस चैलेंज के तौर पर उस ज़रा को पेश करेंगे, सब पहन पहन के फौजी पहन पहन के उसको देखेंगे लेकिन किसी के जिस्म के ऊपर वो ज़रा फिट नहीं आएगी, यहाँ तक कि इमाम फिर उस ज़रा को ख़ुद पहनेंगे और उनके जिस्म पर मुकम्मल तौर पर वो ज़रा फिट हो जाएगी। सैयद हसनी अपनी तमाम तर फौज के साथ उस वक्त इमाम की बैत कर लेंगे। अच्छा, उस वक्त जब इमाम की बैत होगी तो उस वक्त और कौन कौन बैत के लिए आएगा, कहा रिवायात में है कि 30,313 फरिश्ते भी बैत के लिए उस वक्त पहुंच जाएंगे। कुछ उसमें फरिश्ते वो होंगे उन 30,313 में से जो हजरत नूह की किश्ती में उनके साथ थे, कुछ फरिश्ते वो होंगे जो हज़रत इब्राहिम के को जब आग में फेंका जा रहा था उस वक्त उनके साथ थे, कुछ वो फरिश्ते होंगे जो हज़रत मूसा के साथ उस वक्त थे कि जब हज़रत मूसा के लिए दरिया को फाड़ा जा रहा था, और कुछ हज़रत ईसा के साथ वो फरिश्ते थे कि जब हज़रत ईसा को आसमानों पर बुलंद किया जा रहा था, और 4,000 फरिश्ते निशान ज़दा होंगे मार्क्ड बिल्कुल, और 1,000 फरिश्ते और उनके साथ नाजिल होंगे। 313 फरिश्ते वो होंगे जो जंगे बदर में पैगंबर इस्लाम की नुसरत के लिए नाजिल हुए थे, और 4,000 फरिश्ते वो होंगे जो इमाम हुसैन की मदद के लिए करबला में तशरीफ लाए थे और लेकिन इमाम ने उनको जंग की इजाज़त नहीं दी थी और वो फिर वो वापस नहीं गए थे। ये फरिश्ते उसके बाद फिर वापस आसमानों में नहीं गए, इमाम की शहादत के बाद उनकी कब्र के इर्द गिर्द ही गिरिया कोना है, बाल परेशान हैं, गुबार आलूद हैं, और ये कयामत तक इनका एक सरबरा है इन फरिश्तों का जिसका नाम मंसूर है। ये जो भी ज़ाहिर करबला जाता है ये तमाम फरिश्ते उसके इस्तकबाल के लिए जाते हैं, जब ज़ाहिर वहाँ से विदा होने लगता है करबला से उसको विदा के लिए आते हैं, जब कोई ज़ाहिर बीमार हो जाता है तो उसकी आयादत के लिए जाते हैं, अगर कोई ज़ाहिर इंतकाल कर जाता है तो उसकी नमाज जनाजा पढ़ने और उसके इस्तगफार के लिए आते हैं। ये सब के सब फरिश्ते आसमानों में वापस नहीं गए थे और ये इमाम ज़माना के ज़हूर का इंतज़ार कर रहे हैं और ये आपकी नुसरत करेंगे ज़हूर के बाद। अच्छा, उसके बाद मैं अभी जैसे कि पांचवें इमाम की वो रिवायत है जो हमने इससे पहले खाने पीने के सिलसिले में पेश की, इमाम फरमाते हैं कि निदा आएगी कि तुम में से कोई भी खाना लाने की जहमत को ना गवारा करे, कि इमाम के पास हज़रत मूसा का वो पत्थर है जिससे 12 चश्मे फूट पड़ते हैं और हज़रत कायम का जब जहूर होगा तो उस पत्थर से जो चश्मे फूटेंगे उसी से लोग अपनी प्यास को बुझाएंगे और उसी से लोग अपनी भूख को भी ख़त्म करेंगे। अच्छा, इमाम के पास जो असलाह होगा जिसके मुताबिक बहुत ज़्यादा सवाल पूछे जाते हैं, बिल्कुल जदीद किस्म का असलाह होगा और इमाम की कई तरह से इमदाद होगी, ख़ास तौर पर जो छठे इमाम ने कहा कि हमारे कायम का जो रोबो दबदबा होगा ना वो एक ऐसी दहशत और रोब होगा कि जो लोगों के दिलों पर खुदा कायम कर देगा। आज भी हम देखते हैं कि हिजबुल्लाह का कैसा रोब और दबदबा है, हालांकि इतनी छोटी सी जमात लेकिन उसके बावजूद इमाम के मुतालिक है कि उनका एक ऐसा रोब और दबदबा होगा, और बाकायदा खुद मौला की भी हदीस है कि मलाइका जिन्नात और मुखलिस मोमिनीन के जरिए शियों और मुखलिस शियों के जरिए इमाम महदी की मदद की जाएगी। और इमाम फरमाते हैं कि उनका जो रोब और दबदबा होगा वो एक माह पहले और एक माह बाद तक हरकत करता रहेगा, यानी इमाम के लिए खास तौर पर इस तरह से मदद की जाएगी। इमाम जब हुकूमत अपनी कायम कर लेंगे तो जो एक कैपिटल होगा जो बिल्कुल यकीनी 100% है वो रिवायात में है वो कूफा होगा। इमाम कूफे को अपना कैपिटल बनाएंगे, खुद ये छठे इमाम की रिवायत है कि कूफा इमाम का दारुल खिलाफा होगा। और इमाम मौलाए कायनात फरमाते हैं कि मैं देख रहा हूं कि कायम के जहूर के बाद अपने शियों को कि वो नजूली एतबार से मस्जिद कूफा में कुरान की तालीम दे रहे होंगे। कुरान जिस तरीके से नाजिल हुआ था उसके मुताबिक कुरान की तालीम मस्जिद कूफा में मैं देख रहा हूं कि वो लोग बैठे दे रहे हैं। कूफे में इमाम के जहूर के बाद इतनी महंगी हो जाएंगी जगह, कूफा इतना ज्यादा महंगा हो जाएगा, ज़ाहिर इमाम का कैपिटल होगा, पूरी दुनिया से मोमिनीन वहां पर जोग दर जोग पहुंच रहे हों कि वहां पर कार को पार्क करने का जो किराया होगा वही 2000 दिरहम होगा। ये तो मैंने अपने अल्फाज में कहा, वरना रिवायत में जुमला ये है कि एक भेड़ के बैठने की जगह 2000 दिरहम होगी। इतना ज्यादा कूफा महंगा हो जाएगा, फरिश्तों की फौजें कूफे आ रही होंगी और जा रही होंगी, कूफे की कीमत जमीन आसमान से बातें करने लगेगी। अच्छा, कूफे के मुताल्लिक है कि इतनी बरकात नाजिल होंगी कि कूफे में आकर जो शख्स भी खड़ा होकर दुआ करेगा उसे 1000 के बराबर अजर भी दिया जाएगा। तो उस लिहाज से भी इमाम का जो दारुल खिलाफा होगा उसकी भी बहुत तफसील बयान की गई। इमाम के कुछ वजीर भी होंगे, कुछ उम्माल होंगे इमाम के, कुछ इमाम के बाकायदा मुशीर होंगे। उनमें कौन कौन होगा? उनमें एक तो हज़रत ईसा होंगे, हज़रत ईसा होंगे, 7 असहाबे कहफ ये अफराद होंगे, यानी जो 313 का जो अदद है ना इमाम के, उनमें पहले ही से 7 असहाबे कहफ शामिल हैं 313 में। हज़रत मूसा के वसी हज़रत यूशा होंगे, ये इमाम के सारे मिनिस्टर्स के नाम हैं। मोमिन आले फिरौन होगा, कुरान में जिसका तस्करा है मोमिन आले फिरौन को दोबारा उठाया जाएगा। सलमान फारसी होंगे, मालिक अश्तर होंगे, अबू दुजाना अंसारी होंगे, और एक कबीला था कबीले हमादान, उनके लोगों को दोबारा उठाया जाएगा। हज़रत ईसा के मुतालिक तो ये कि हज़रत ईसा कहेंगे मुझे आपका वजीर बना के भेजा गया है, बाकायदा हज़रत ईसा का ये जुमला होगा। इमाम की जो फौज के सालार होंगे उनमें एक तो शोएब बिन सौले होंगे जो अल्लाह के एक नबी हैं, और इसके अलावा छठे इमाम के फर्जंद हज़रत इस्माइल भी होंगे। रिवायात में एक ये भी है कि ये इमाम की फ़ौज के सालारों के अंदर ये लोग अफराद शामिल हैं। इसके अलावा हज़रत अकील हैं, हज़रत हारिस हैं, और छठे इमाम के जो सहाबी मुफज़ल इबन उमर, ये भी इमाम की फ़ौज के, ये भी उस फ़ौज के अंदर शामिल होंगे। कितनी मुद्दत इमाम की हुकूमत रहेगी? कुछ रिवायात में 5 साल का तस्करा है, कुछ में 7 साल का है, कुछ में 9 साल का है, कुछ में 40 साल का है, और कुछ में 19 साल का भी है, और कुछ में 309 साल का तस्करा भी। रिवायात ये है कि शब और रोज़ का दौरानिया इमाम ज़माने के जहूर के बाद तब्दील हो जाएगा और 1 साल 10 साल के बराबर होगा। और उलमा ने कहा कि ये जो इमाम ज़माने की जो दौरे हुकूमत की जो मुद्दत है इसमें जो इख्तलाफ रिवायत है 5, 7, 9, 19, 40 और 309, ये असल में हो सकता, इसमें जमा भी मुमकिन है। यानी मकसद ये है कि हो सकता है कि इमाम को तश्कील हुकूमत करते करते 5, 7 या 9 साल लग जाएँ, और हो सकता है कि इमाम 40 साल में अपने इख्तदार को मजबूत करें, क्योंकि पूरी दुनिया में इख्तदार को कायम करना है जिसमें अरसा दरकार होगा, और उस 40 साल के दौर में जब इख्तदार ज़रा इमाम का मजबूत हो जाएगा तो इमाम उसके नतीजे में फिर 309 साल तक हुकूमत करें। और उलमा ने कहा कि क्योंकि पूरी दुनिया के ऊपर इमाम की हुकूमत को कायम होना है तो उसमें जो कम मुद्दत की रिवायात हैं वो ज़रा गैर हकीकत पसंदाना महसूस होती हैं। उम्मीद यही है कि शायद इसके नतीजे में फिर 309 साल तक इमाम ज़माना की हुकूमत रहेगी। फिर इमाम फरमाते हैं, अबू बसीर से रिवायत है छठे इमाम से, कि जब मामलात मेहदी के हाथ में आ जाएंगे तो खुदा पस्त ज़मीन को बुलंद कर देगा और ज़मीन के पस्त जो बुलंद हिस्से हैं उनको पस्त कर देगा, यहाँ तक कि दुनिया एक हथेली की मानिंद हो जाएगी। अगर इमाम ने कहा अगर हथेली पे तुम्हारे कोई बाल रखा हो तो क्या तुम उसको नहीं देख सकते? इस तरह से लोग उसको देखेंगे। बिहारुल अनवार की 52वीं जिल्द के अंदर ये रिवायत है, और आज भी बाकायदा वेबसाइट है गूगल अर्थ के नाम से, आप चाहें तो इस हद तक सेटेलाइट के जरिए जो कैमरे लगे हुए हैं वो इतने सेंसिटिव है कि आप अपने घर तक को लोकेट कर सकती हैं, थोड़ी सी वेबसाइट पे उनकी फीस पे कर दीजिए, इस हद तक लोकेट कर सकते हैं वो किसी को भी, जो आम लोगों की दस्तरस में कि एक किसी भी चीज जगह को देख लेना, यानी जब आम लोगों की दस्तरस में इतनी चीज़ है तो इमाम ज़माना के दौर में इतनी ज़्यादा चीज़ होगी। आज लोग इसी पर हैरान हैं कि इसराइल इतनी ज़्यादा सोफिस्टिकेटेड, जिसके पास सब आलात हैं, वो तो उनको यही हैरानगी होती है कि वो उस जगह को मार्क करते हैं, वहाँ पर बम्बारी करते हैं, फिर कैसे उसी जगह से रॉकेट कैसे फायर होता है समझ में नहीं आता। तो बहरहाल तो इमाम फरमाते हैं तो इस तरह से जूम करके चीज़ों को देखा जा सकेगा, जैसे कि रिवायत में भी इमाम ने कहा कि दुनिया एक हथेली की मानिंद हो जाएगी, ज़मीन पे एक किनारे पर रहने वाला शख्स दूसरे किनारे को देख सकेगा। इसके मायने वही हैं कि कोई ऐसे चीज़ें और आलात हो जाएंगे जो कि आज हमको उसके मज़ाहिर नज़र भी आ रहे हैं। आज जितना मुझे बयान करना था उसमें से मैं तकरीबन फ़कत 40% बयान कर सका। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।